FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, Rexy 2.7 MHz. सुर्खेतमा चोरीका घटनामा बालबालिकाको संलग्नता बढ्दै डेढ महिनामा 30 भन्दा बढी चोरीका घटना।
स्वास्थ्य सेवा सुधारको लागि कर्णाली सरकार र युएसएआईडी बीच 6.5 करोडको सम्झौता। स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गरिने।
आफ्ना कार्यकर्तालाई प्रहरीले फसाएको भन्दै तरुण दल बाँकेले कोहलपुरमा प्रदर्शन गर्यो। बर्दियामा ठगीको आरोपमा पक्राउ परेका 4 जना सार्वजनिक।
र म्यानमारसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा। हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
भेरी खबरको साथमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड,
नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी।
अब खबर विस्तारमा। सुर्खेतमा पछिल्लो समय चोरीका घटनामा बालबालिकाको संलग्नता बढ्दै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो डेढ महिनाको अवधिमा 30 भन्दा बढी चोरीका घटनामा अधिकांश बालबालिकाको संलग्नता देखिएको जनाइएको छ। प्रहरीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको डेढ 3.5 महिनामै चोरीका 15 घटना दर्ता भएका छन्। ती घटनामा 20 भन्दा बढी बालबालिका बारम्बार चोरीमा संलग्न भएको देखिएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रवि रावलले बालबालिकाहरू चोरीका घटनामा संलग्न हुने क्रम बढेको बताउनु भएको छ। उमेर नपुगेका 20-22 जना बालकहरू चोरीमा संलग्न हुने भएको पाइएको भन्दै उहाँले बालबालिका भएकै कारण अदालतले छाड्ने गरेको भन्दै पुनः चोरी सुरु गर्ने गरेको बताउनु भएको छ। बालबालिकाहरूले ठुलो पसल भन्दा ससाना पसल घुम्तीहरू फोडेर चोरी गर्ने गरेको उहाँको भनाइ छ। चोरीमा संलग्न बालबालिकाहरूको आचरण सुधारसँगै व्यवस्थापनामा स्थानीय तह र नागरिक समाजले सक्रियता बढाउनु पर्ने प्रहरीको भनाइ छ।
यसैबीच कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आपराधिक गतिविधिका घटनाहरू वर्षेनी वृद्धि हुन थालेका छन्। सुरक्षा सतर्कता बढाएको दावी गरे पनि प्रदेशको राजधानी भएकै जिल्लामा पनि आपराधिक गतिविधिहरू बढ्दै गएका छन्। पछिल्लो आर्थिक वर्षको तथ्याङ्क मात्रै हेर्ने हो भने प्रत्येक वर्ष आपराधिक घटनाहरू बढिरहेका छन्। विशेष गरेर सुर्खेतमा चाडपर्वको बेला धेरै हत्या, हिंसा लगायतका अन्य घटनाहरू हुने गरेका छन्। अस्ति मात्र वीरेन्द्रनगर 10 दीपनगरमा चक्कु प्रहारबाट चन्दन राणाको मृत्यु भएको थियो। यसैबीच हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका केही नागरिकलाई हत्या हिंसाका घटनालाई कम गर्न के गर्नु पर्ला भनेर सोधेका छौँ। सुनौ उनीहरूको भनाई आजको जनआवाजमा।
सबै मिलेर त्यस्तो नगरौँ, समाजहरू मिलेर सबै मिलेर त्यस्तो गर्नु नहुनु पर्यो। अब कारबाही नभएसम्म त कसरी हत्या फैलिरहेछ नि त, फैलिरहन्छ, दिनौ फैलिरहेछ, त्यसलाई कारबाही नै हुनुपर्छ।
हाम्रो देशमा अब त्यो अनुसारको कानुन हुनु पर्यो होइन। अब जहिले अब जति पनि अब केसहरू भइरहेछ होइन, गर्ने मान्छेहरू खुलम खुला हिँडिरहेछ होइन, जस्तो मान्छेले काम गर्छ, हत्या हिंसा गर्छ, रेप गर्छ होइन, उनीहरूलाई त्यो अनुसारको सजाय हुनुपर्छ होइन। भोलि सरकारले फाँसी दियोस् न अथवा गोली हानेर मारिदियोस् होइन, तर अर्कोलाई त्यो गर्ने आँट आउँदैन नि त। त्यही अनुसारको कानुनले चाहिँ अब सजाय दिनु पर्यो होइन। अब त्यही हो, त्यसरी नै कम हुने हो।
मेन कुरा कानुनले हेर्ने कुरा हो त्यो हत्यासँग भन्दा नि। मेन कुरा अब अहिले बढी आएको चाहिँ अब जस्तै यो हुन्छ नि बलात्कारहरू बढ्नुको मेन कारणहरू चाहिँ अब आफ्नो वेशभूषा बिर्सेर पनि कतिपय पहिरन चाहिँ नलगाएर अलि अलग टाइपको चाहिँ महिलाहरू चाहिँ हिँडेको पनि देखिन्छ। त्यो कारणले पनि अलिकति त्यो कुराहरूलाई पनि रोक्नुपर्ने हुन्छ होइन। कतिपय अब फोर्स लगाएर हरेक कुराहरू होइन पावर लगाएर सरकारले निकालेर हुन्छ भने त्यो कुरालाई चाहिँ अन्त्य गर्नु पर्यो। त्यस्तो अब यो हत्या हिंसाको लागि चाहिँ अब सबैजना मिलेर चाहिँ कार्यक्रमहरू ठाउँ ठाउँमा गर्दै जानु पर्यो। जनजागरणहरू जगाउनु पर्यो, त्यही गर्दा चाहिँ अब कम हुन्छ जस्तो लाग्छ हामीलाई।
सो विकृतिहरू हुन नदिनुको लागि अब सब समाजहरू सबैहरू मिलेर अनि यताउता केही कानुनहरू गर्नु पर्यो, यताउता यस्तो विकृतिहरू फैलिन नदिनु पर्यो, अब सुरक्षा कर्मीहरूलाई सबैलाई यताउता सन्देशहरू दिनु पर्यो।
यो हत्या हिंसालाई रोक्नको लागि सबैभन्दा पहिला त परिवारबाटै चाहिँ हिंसाजन्य गतिविधिहरू चाहिँ जस्तै महिला पुरुषहरूमा हुने हिंसात्मक महिला हिंसाका गतिविधिहरू छन् यी कुराहरूलाई चाहिँ निर्मूल गर्नुपर्छ, कन्ट्रोल गर्नुपर्छ र सबैलाई समान रूपमा चाहिँ वातावरण क्रिएट गर्न सक्नुपर्छ परिवारबाट नै। र त्यसपछि चाहिँ समाजमा भएका चाहिँ अब विभिन्न हिंसाजन्य गतिविधिहरूलाई रोक्नको लागि अब कानुन चाहिँ बने तापनि त्यसको व्यावहारिक इम्प्लिमेन्टेसनको अभाव देखिन्छ। अब यसको लागि सम्पूर्ण सरकारवाला पक्षहरू लागि परेर त्यसलाई कम गर्नको लागि जागरण चलाउनु पर्ने हुन्छ। यसको अलावा चेतनामूलक कार्यक्रमहरू गरेर सबैलाई समान व्यवहार गर्नको लागि अभिप्रेरित हुनुपर्छ भन्ने लाग्छ।
कर्णाली प्रदेशको स्वास्थ्य सेवाको गुणस्तरका लागि युएसएआइडी र कर्णाली प्रदेश सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले युएसएआइडीसँग सम्झौता गरेको हो। मन्त्रालयका सचिव मानबहादुर बेके र युएसएआइडीका नेपालका मिसन प्रमुख मिस इन्ड्रिया हायसले हस्ताक्षर गरेको सम्झौता पत्रमा प्रदेशको स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारका लागि प्राविधिक सहयोग गर्ने बताइएको छ। मन्त्रालयका सचिव बेकेले प्रदेशको स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारका लागि सम्झौता अनुसार कार्यक्रमले सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो। स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि विकास साझेदार संस्था युएसएआइडी नेपाल र सरकार संघीय सरकारको अर्थ मन्त्रालयसँग भएको द्विपक्षीय सम्झौतालाई कार्यान्वयन गर्न प्रदेशमा पनि सम्झौता पत्रमा हस्ताक्षर भएको उहाँले बताउनु भएको छ। सम्झौता अनुसार युएसएआइडीले कर्णाली प्रदेशमा 6,60,00,000 बजेट खर्च गर्ने बताइएको छ। वैदेशिक लगानी प्रदेशले संघको अनुमति बिना सिधै ल्याउन नपाइने प्रावधान अनुसार यो कार्यक्रम संघीय सरकार मार्फत नै सशस्त्र अनुदान मार्फत आएको सचिव बिकेले बताउनुभयो। कर्णालीको स्वास्थ्य सेवा सुधारका लागि नेपाल सरकारको बजेट मार्फत आइसकेको जनाइएको छ। यसका लागि प्रभावकारी कार्यान्वयन गराउन पनि यहाँ पनि सम्झौता पत्रमा हस्ताक्षर भएको जनाइएको छ। सम्झौता पत्र अनुसार यहाँका स्वास्थ्य कर्मीहरूको क्षमता अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन गरिने जनाइएको छ। हामीसँग छिमेक सरिफेरोसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतमा चोरीका घटनामा बालबालिकाको संलग्नता बढ्दै डेढ महिनामा 30 बढी चोरीका घटना, स्वास्थ्य सेवा सुधारका लागि कर्णाली सरकार र युएसएआइडी बीच 6,50,00,000 सम्झौता लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। आफ्ना कार्यकर्तालाई प्रहरीले फसाएको भन्दै तरुण दल बाँकेले कोहलपुरमा केही बेर चक्का जाम गरेको थियो। नेपालगञ्ज उपमहानगरपालिका तरुण दलका सभापतिलाई कार्तिक 14 गते प्रहरीले हतियारसहित पक्राउ गरेको थियो। उनीहरूले आफ्ना नेता तथा कार्यकर्तालाई प्रहरीले फसाएको भन्दै सरकार र प्रहरी विरुद्ध चर्को नाराबाजी गरेका छन्। नेपाल तरुण दल नेपालगञ्ज नगरका सभापति सन्दीप जङशाह लगायत 5 अस्ति राति अत्याधुनिक हात हतियारसहित कोहलपुर प्रहरीले पक्राउ गरेको थियो। विरोध सभामा तरुण दल बाँकेका अध्यक्ष विनोद शाहले आफ्ना कार्यकर्तालाई सत्तापक्षले फसाएको आरोप लगाउनु भएको छ। शाह लगायत अन्य 5 पक्राउ गरी हात हतियार तथा खर खजना अन्तर्गत मुद्दा दायर भएको इलाका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डिएसपी हेमबहादुर शाहीले बताउनु भएको छ। तर डिएसपी शाहीले आफ्नो व्यवसायिक छविको गलत प्रचार गरेको बताउनु भएको छ। उहाँले यस विषयमा छानबिन भई सत्य कुरा बाहिर आउने बताउनु भएको हो।
व्यवसायको नाममा ठगी गरेको आरोपमा बर्दिया प्रहरीले 4 पक्राउ गरी सार्वजनिक गरेको छ। भारतको लखिमपुरमा रहेको नेटवर्किङ बिजनेसका नाममा ठगी गरेको आरोपमा बर्दिया प्रहरीले 4 पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो। ठगी गरेको आरोपमा बर्दिया गुलरिया नगरपालिका 4 विवेक थारू, वडा नम्बर 5 हिमाल भनिने प्रजय चौधरी, 12 नगरपालिका 7 दीपक चौधरी र राजापुर नगरपालिका 3 आशा थारूलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी राजेशनाथ वास्तोलाले आरोप प्रमाणित भए 7 वर्ष कैद र 70,000 जरिवाना हुने भन्दै अरूमाथि पनि अनुसन्धान भइरहेको बताउनुभयो। कम्पनीबाट आएका एजेन्टले विभिन्न प्रलोभन देखाई ठगी गरिरहेको गुनासो बढेपछि अनुसन्धान थालिएको प्रहरीले बताएको छ। बाँके, बर्दिया, कैलाली, दाङ र कञ्चनपुर जिल्लाका गरी झण्डै 200 जना पीडित व्यक्तिहरूलाई उद्धार गरी उनीहरू मार्फत जानकारी लिएपछि कम्पनीका एजेन्टको रूपमा काम गरिरहेकाहरूलाई पक्राउ गरिएको हो।
नेपालगञ्ज कारागारमा कैदी बन्दीले आफूहरूको माग पूरा गर्ने सहमति भएसँगै आन्दोलन फिर्ता लिएको बताएका छन् अधिकार कर्मी र पत्रकार सङ्घको रोहबरमा 3 बुदामा सहमति भएसँगै बाँके कारागारका कैदी बन्दीले थालेको अनिश्चितकालीन आन्दोलन फिर्ता लिएका हुन्। उनीहरूले गत बिहिबार बिहानबाट विभिन्न मागहरू राख्दै चौकीदारलाई कारागार कक्षबाट बाहिर निकालेर आन्दोलन थालेका थिए। आन्दोलन फिर्ता भएसँगै कैदी बन्दीले जेलभित्रबाट लगाएको ताला खोलेका छन्। कैदी बन्दी र प्रशासनका अधिकारी बीच जेलर भरतराज पाण्डेको सरुवा चौकीदार भरत फडेरालाई चौकीदारबाट पदमुक्त गर्ने र कैदी बन्दीले उठाएका आर्थिक अनियमितता लगायतका 10 बुँदे मागमा सवालमा छानबिन गर्न सहमति भएको छ। कैदी बन्दीले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, एसपी वीरबहादुर ओली तथा अनुसन्धान र सशस्त्र प्रहरी प्रमुख समक्ष आफ्ना 10 बुँदे माग प्रस्तुत गरेका थिए। उनीहरूले पैसा खाएर चौकीदार नियुक्ति गरेको आरोप लगाउँदै यसमा छानबिन गर्न पनि माग गरेका छन्।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 12 सुर्खेतका नागरिकहरूले देउसी भैलो खेलेर सङ्कलन भएको रकम सामाजिक सेवामा लगाएका छन्। उनीहरूले तिहारमा देउसी र भैलो खेली उठेको सम्पूर्ण रकम मानव सेवा आश्रमलाई हस्तान्तरण गरेका हुन्। वीरेन्द्रनगर 12 को जनकल्याणकारी टोल विकास संस्थाले नगद 4,060 रुपियाँ सहित 3 बोरा चामल लगायतका खाद्य सामग्री सहयोग गरेको मानव सेवा आश्रम कर्णाली प्रदेशका संयोजक सृजना ओलीले बताउनुभयो। देउसी भैलोबाट सङ्कलित रकम सामाजिक सेवामा लगाउने संस्कार बसाल्नको लागि रकम हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष भङ्कर राज काफ्ले बताउनुभयो।
बाजुराको तिमबेडी नगरपालिकामा रहेको छतरा स्वास्थ्य चौकीमा एकजना सुत्केरीको ज्यान गएको छ। सुत्केरी भएको 6 घण्टापछि 37 वर्षीय रेजिया नेपालीको मृत्यु भएको हो। नेपालीको 4थो सन्तान जन्माएको 6 घण्टापछि बेहोस भएर मृत्यु भएको स्वास्थ्य कर्मीले बताएका छन्। जिल्लाबाट यसअघि 5 जना सुत्केरीको हेलिकप्टरबाटै उद्धार गरेर ज्यान बचाएको थियो। नियमित स्वास्थ्य जाँच नगर्ने र स्वास्थ्य कर्मीको परामर्श नलिने गरेका कारण पनि उहाँ जस्तै कतिपय सुत्केरीको अनाहकमै ज्यान गुमाउनु परेको स्वास्थ्य कर्मीको भनाइ छ। स्वास्थ्य संस्था नजिक नहुँदा र सबै ठाउँसम्म सडकको पहुँच नहुँदा पनि नियमित गर्भ जाँच र सुत्केरी गराउन समस्या हुने गरेको छ।
डोटीमा भएको बस दुर्घटनामा 1 जनाको ज्यान गएको छ भने 30 जनाभन्दा बढी घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक मोहन धामीले दुर्घटनामा परि घाइते भएका 1 जनाको मृत्यु भएको बताउनुभयो। उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ। महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको 7X81 नम्बरको बस डोटीको शिखर नगरपालिकामा दुर्घटना परेको हो। बस सडकबाट 25 मिटर तल खसेको छ।
रुकुम पश्चिममा जबरजस्तीकरण गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। चौरजहारी नगरपालिका वडा नम्बर 2 जबरजस्तीकरण गरेको आरोपमा 40 वर्षीय दलबहादुर चन्द पक्राउ पर्नु भएको हो। चौरजहारी नगरपालिका वडा नम्बर 2 विजय सोरी बस्ने 48 वर्षीय एक महिलालाई पटक पटक जबरजस्तीकरण गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ। चन्दले घरमा कोही नभएको समय पारेर डर धम्की दिई जबरजस्तीकरण गरेको प्रहरी प्रमुख नायब उपरीक्षक सुमित खड्काले बताउनु भएको छ। उनलाई करनी सम्बन्धी कसुरमा जबरजस्ती करनी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको डिएसपी खड्काको भनाइ छ।
ज्येष्ठ नागरिक जिल्ला संघ सुर्खेतको अध्यक्षमा कृष्ण प्रसाद दाहाल चयन हुनु भएको छ। संघको वीरेन्द्रनगरमा सम्पन्न 6ौं वार्षिक साधारण सभाले दाहालको अध्यक्षतामा 7 सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन गरेको हो। साधारण सभाबाट लक्ष्मी खड्का ठाकुर उपाध्यक्ष, चुडामणि चपाई सचिव, कृष्ण प्रसाद पौडेल कोषाध्यक्ष तथा सदस्यहरूमा गङ्गाबहादुर ढकाल, देवीसेरा चालिसे र नरहरी गौतम चयन हुनु भएको छ। साधारण सभामा ज्येष्ठ नागरिक जिल्ला संघ सुर्खेतका कार्यवाहक अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।
सुन्दरमाला कृषक बहुउद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 1 को 4ौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष टेक बहादुर खत्रीको अध्यक्षतामा भएको सभामा ज्येष्ठ सदस्य धनबहादुर खत्री लगायतको उपस्थिति रहेको थियो। सभा सचिव लक्ष्मी नारायण चालिसीले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष लोकबहादुर केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो। उपाध्यक्ष लालबहादुर खत्रीले स्वागत गरेको कार्यक्रममा जगतमाया शर्मा, चित्रबहादुर केसी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
हामीसँग खेल खबर सँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक छेरफेरसँगै अन्य खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। रौतहटको राजपुरमा बम विस्फोट प्रकरणमा पक्राउ परेका सांसद मोहम्मद अफताब आलमसहित 10 जनालाई जन्मकैदको राय सल्लाहसहित रौतहट प्रहरीले सरकारी वकिल कार्यालय रौतहटमा प्रतिवेदन बुझाएको छ। 11 जना प्रतिवादी मध्ये 10 जनालाई जन्मकैद र 1 जनालाई मतियारको अभियोगमा कारवाहीको मागसहित रौतहटमा प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालयले जनाएको छ। प्रमुख अभियुक्त आलम राजपुर बम काण्डमा दोषी रहेकाले मुद्दा चलाउनु पर्ने रायसहितको प्रतिवेदन प्रहरीबाट प्राप्त भएको सरकारी वकिल कार्यालयको भनाइ छ। आलम विरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दासहित थप 2 कसुरमा अनुसन्धान प्रतिवेदन तयार पारेको छ। प्रहरीले कर्तव्य ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ सम्बन्धी गरी 3 मुद्दामा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन पेश गरेको हो।
नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा दाङले अहिलेसम्म 27 लाख बढीलाई आँखा उपचार सेवा प्रदान गरेको जनाएको छ। सन् 1986 अहिलेसम्म 27,76,284 आँखा उपचार सेवा प्रदान गरिएको आँखा स्वास्थ्य कार्यक्रम राप्तीका वरिष्ठ प्रशासकीय अधिकृत डाक्टर शमशेर थापाले बताउनुभयो। जसमध्ये आँखाको शल्यक्रिया गरी 1,76,880 उज्यालो प्रदान गरिएको उहाँको भनाइ छ।
राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्ग आयोजनाको पश्चिम खण्डमा 60% काम पुरा भएको छ। बागलुङदेखि सुदूरपश्चिम प्रदेश बैतडीको झुलाघाटसम्म 700 किलोमिटरमा 60% निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ। आयोजनाको पश्चिम सेक्टर कार्यालय दैलेखका सूचना अधिकारी इन्जिनियर तुलाराम शर्माले रुकुम पूर्व रुकुम पश्चिम जाजरकोट दैलेख र अछाममा निर्माण कार्य भइरहेको बताउनु भएको छ। उहाँले दैलेख सडकमा खण्डमा पर्ने 126 40 किलोमिटर टेन्डर हुन बाँकी रहेको बताउनु भएको छ। स्थानीयवासीको असहयोगका कारण पनि दैलेख सदरमुकाम क्षेत्रमा 30 किलोमिटर र दैलेख जाजरकोट सीमा क्षेत्रमा 10 किलोमिटरमा ट्र्याक खोलिएको सडकमा निर्माण कार्य अघि बढ्न सकेको छैन। चालु आर्थिक वर्षमा बाँकी रहेका खण्डको टेन्डर आह्वान गरेर निर्माण कार्य अघि बढाइने आयोजनाले जनाएको छ। आयोजनाको दैलेख सेक्टर कार्यालयले पश्चिम क्षेत्रमा 10 करोड बढी खर्च हुने जनाएको छ।
नेपाली सेनाको नयाँ कार्गो विमान काठमाडौँ आइपुगेको छ। इन्डोनेसियाबाट खरिद गरेको नयाँ विमान काठमाडौँ आइपुगेको हो। यो विमान सेनाले विभिन्न मालसामान ढुवानी भिआइपी सवारी तथा प्राकृतिक विपदको बेला राहत तथा उद्धारको समयमा प्रयोग गर्ने जनाएको छ। 2 वर्ष अघि भएको सिएन 235-220 विमान खरिद सम्झौता गरेर विमान काठमाडौँ आइपुगेको सेनाका सहायक रति तथा प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनु भएको छ। करिब 3 अर्ब खर्चिएर किनिएको विमान यात्रु ओसार्न पनि प्रयोग गर्न सकिने उहाँको भनाइ छ। यो विमानले 51 जनासम्म यात्रा बोक्ने क्षमता राख्ने जनाइएको छ।
भेरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको स्तर बढेपछि जनस्वास्थ्य सङ्कटकाल घोषणा गरिएको छ। सर्वोच्च अदालतद्वारा गठित समितिले स्वास्थ्य आपतकाल घोषणा गरेको हो। यो घोषणासँगै आउँदो मङ्गलबारसम्म सबै विद्यालय बन्द गरिएको छ। अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन, निजी सवारी साधन कम चलाउन र फोहोर जलाउने काम नगर्न सरकारले सर्वसाधारणमा अपिल गरेको छ। दिल्लीको वायुमा विश्व स्वास्थ्य सङ्गठनले तोकेको सुरक्षित अधिकतम तहभन्दा 20 गुणा बढी हानिकारक तत्व पाइएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीलाई ग्यास च्याम्बरको संज्ञा दिनुभएको छ। छिमेकी हरियाणा र पन्जाब राज्यमा किसानले अन्नबाली भिटाएपछि खेतमा लगाउने आगोका कारण पनि प्रदूषण बढेको उहाँको भनाइ छ।
भेरी खबरमा अब लागौँ खेल खबरतर्फ। नेपालले म्यानमारसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ। मुख्य प्रशिक्षक योहना कालिनले आगामी शनिबार मैत्रीपूर्ण खेलका लागि 23 सदस्यीय नेपाली टिमको घोषणा गर्नुभएको हो। नेपालले म्यानमारसँग कार्तिक 21 गते उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ। नेपाली टिममा भरत खवासले पुनरागमन गर्नुभएको छ। भरत पछिल्लो पटक गत मार्चमा कुवेत विरुद्धको मैत्रीपूर्ण खेल खेल्नु भएको थियो। भरतसँगै गोलकिपर एलेन न्युपाने इन्फाले पनि टिममा पुनरागमन गर्नु भएको हो।
अखिल नेपाल फुटबल संघ इन्फाले एएफसी 19 वर्ष मुनिको च्याम्पियनसिप छनौटका लागि नेपालले राष्ट्रिय टिमको घोषणा गरेको छ। इरानमा आयोजना हुने छनौटका लागि नेपालले 23 सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको हो। मुख्य प्रशिक्षक मेघराज केसीले 27 सदस्यीय टिमबाट अन्तिम 23 सदस्यीय टिमको घोषणा गर्नुभएको हो। यसअघि 27 सदस्यीय टिममा रहेका मध्ये फरवार्ड ब्रेजेस चौधरी, मिडफिल्डरमा शिशिर लेखी, नितेश थापा र गोलकिपरमा सूर्य अधिकारी टिमबाट बाहिरिनु भएको थियो। छनौट कार्तिक 20 गतेबाट इरानमा हुनेछ। नेपाल समूह डीमा रहेको छ भने नेपाल रहेको समूहमा आयोजक इरान, युएई र किर्गिस्तान रहेका छन्।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतमा चोरीका घटनामा बालबालिकाको संलग्नता बढ्दै डेढ महिनामा 30 भन्दा बढी चोरीका घटना।
स्वास्थ्य सेवा सुधारको लागि कर्णाली सरकार र युएचएआईडी बीच 6.5 करोडको सम्झौता। स्वास्थ्य कर्मीको क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गरिने।
आफ्ना कार्यकर्तालाई प्रहरीले फसाएको भन्दै तरुण दल बाँकेले कोहलपुरमा प्रदर्शन गर्यो। बर्दियामा ठगीको आरोपमा पक्राउ परेका चारजना सार्वजनिक।
र म्यानमारसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि नेपाली टिमको घोषणा। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।